بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله، الحمد حقه كما يستحقه حمدا كثيرا. وأعوذ به من شر نفسي، إن النفس لأمارة بالسوء إلا ما رحم ربي. وأعوذ به من شر الشيطان الذي يزيدني ذنبا إلى ذنبي. واحترز من كل جبار فاجر وسلطان جائر وعدو قاهر. اللهم اجعلني من جندك، فإن جندك هم الغالبون. واجعلني من أوليائك، فإن أولياءك لا خوف عليهم ولا هم يحزنون. ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين، رحمة للعالمين، خاتم النبيين، أبي القاسم محمد. وعلى آله الطيبين الطاهرين المعصومين، سيما بقية الله في الأرضين، أجل الله في فرجه. أما بعد، فقد قال الله في كتابه المجيد: قل هل يستوي الخبيث والطيب ولو أعجبك كثرة الخبيث. عزیزوں، زندگی حسینی کے عنوان سے ہونے والے اس سلسلے کی تیسری کڑی اب تک جو باتیں بیان ہوئی وہ یہ کہ اس دنیا میں زندگی گزارنے کے بہت سارے طور طریقے ہیں، لائف اسٹائل بہت زیادہ ہیں. کوئی سادہ زندگی گزارتا ہے، کوئی عیش و عشرت کے ساتھ، کوئی ایک حدود میں رہ کر زندگی گزارتا ہے، اور کوئی مادر پدر آزاد زندہ رہنے کی کوشش کرتا ہے، کوئی مذہبی حدود و قیود میں رہ کر زندہ رہنا چاہتا ہے، اور کوئی اپنے لیے ان قیود سے آزادی کو زندگی تصور کرتا ہے. لیکن سوال یہ ہے کہ ہم جو اہل بیت کے ماننے والے ہیں، ہم جو امامت کی پیروی کے دعوے دار ہیں، ہم جو عقیدہ ولایت پر گامزن ہیں، ہمارا لائف اسٹائل کیا ہونا چاہیے، ہمارا طرز حیات کیا ہونا چاہیے؟ کل ہم نے اس بات پر تھوڑی سی وضاحت کی اور اس نتیجے پر پہنچے کہ اہل بیت کے ماننے والوں کے لیے اس کے علاوہ کوئی چارہ نہیں ہے کہ وہ اہل بیت کو بھی مانیں اور اہل بیت کی بھی مانیں. اگر وہ ایسا نہیں کرتے تو وہ محب تو ہوں گے، جس طرح بہت سارے دوسرے لوگ ہیں، محب تو ہوں گے لیکن شیعہ نہیں ہوں گے. شیعہ پیروکار کو کہتے ہیں. اگر وہ لوگ جو امامت کے قائل ہیں، اگر ان کو اپنا امام کہتے ہیں اور وہ ان اماموں کے ماموں نہ بن سکیں تو امامت کے قائل کیسے ہو گئے؟ اگر عقیدہ ولایت قائم ہیں تو ہم نے کل آپ کے سامنے مانا کیے کہ ولایت ولا یلی سے نکلا ہے، یعنی ولی آگے اور اس کے ماننے والے پیچھے، قدم پر قدم رکھنے والے کو ولایت کا پیروکار کہتے ہیں. نہیں ہو سکتا وہ جس کے امام، جس کے ولی کے درمیان کوئی رکاوٹ نہ ہو اس کو موالی کہتے ہیں. کوئی رکاوٹ نہ ہو اس کے اور اس کے ولی کے درمیان، کوئی رکاوٹ نہ ہو، وہ مل کر پیچھے قدم پر قدم رکھ کر چلتا رہے. یہ دعویٰ نہیں ہونا چاہیے، زبان سے ये कहना कि जी मैं मानता हूँ काफ़ी नहीं है। सफीनतुल बिहार में एक बड़ा अच्छा वाक़या है, शेख अब्बास कुमी की किताब है सफीनतुल बिहार, उसमें आपने सुलेमान नबी का एक वाक़या नकल किया है, हमारे लिए इबरत है, दर्ज है, क्योंकि इससे खुद सुलेमान नबी ने इबरत हासिल। वाक़या ये है, आप सब जानते हैं कि हज़रत सुलेमान नबी की हुकूमत इस कायनात पर इस तरह थी कि चरिंद परिंद सब पर आपकी हाकिमियत थी और आपके अहकामात सब पर सादिर होते थे। आप हर जानवर की ज़बान को समझते थे और उससे उसकी अपनी ज़बान में कलाम करते थे। कुरान में आयतें भी मौजूद हैं, चींटी का किस्सा है और बहुत सारे दीगर जानवरों के किस्से भी कुरान के अंदर मौजूद हैं। इसी तरह का किस्सा सफीनतुल बिहार में शेख अब्बास उम्मी ने नकल किया कि एक चिड़ा चिड़िया के साथ गुफ्तगू कर रहा है। अब जाहिर है कि नर और मादा जो गुफ्तगू करते हैं, गुफ्तगू कुछ इसी किस्म की है। चिड़ा चिड़िया से कह रहा है कि तुम मुझसे शादी कर लो, अगर जिस तरह से आमतौर पे आज हमारे यहाँ भी जब इस तरह की मवारद पेश आते हैं तो बड़ी बड़ी बातें होती हैं, वो ये चिड़ा भी इसी तरह से बड़ी बड़ी बातें कर रहा है। कहता है कि अगर तुम मुझसे शादी कर लोगी तो मैं ये करूँगा वो करूँगा, यहाँ तक कि अपनी चोंच से सुलेमान नबी के तख्त को उठाकर अगर तुम कहोगी तो दरिया में फेंक दूँगा। अब देखिए ये इस तरह की जो दावे होते हैं उसका हशर क्या होता है, यानी हमारे यहाँ ये आम है, जो मोहब्बतें रोडों और चौराहों पे हों उनमें इसी किस्म के दावे होते हैं और उनका हशर क्या होता है हम देखते हैं। इन रिश्तों का कोई उसूल होना चाहिए, कोई उसूल होने चाहिए इन रिश्तों के, अगर बग़ैर उसूल के कोई भी रिश्ता कायम होगा वो ज़्यादा देर तक कायम नहीं रह सकता। इसने ये जुमला कहा, हज़रत सुलेमान गुजर रहे थे, सुलेमान नबी गुजर रहे थे, उन्होंने सुन लिया, गए उस दरख्त पर जहाँ पर ये दोनों बैठे थे, जाके चढ़े से मुखातिब हुए कि ये क्या कह रहे, तू मेरा तख्त चोंच से पकड़ के उठा के फेंक देगा दरिया में, इतनी ताकत। एक जुमला कहता है कि अल मुहिब्बो ला युलाम अला मा यकूल, मोहब्बत करने वाले को उसके दावे पर मलामत नहीं की जाती। ये मोहब्बत करने वाले तो ऐसे दावे करते हैं, मुस्कुराते हैं और फिर चिड़िया की तरफ रुख करते हैं, कहते हैं कि इतना इसरार कर रहा है बेचारा, तू क्यों नहीं मान जाती। कहती है कि या नबी अल्लाह लैसा बिसादिक व हुवा मुद्दईन फकत, ये सच्चा नहीं है, सिर्फ दावा कर रहा है। मैंने देखा है कि दूसरी चिड़ियों से भी यही बातें करता है। अजीजों ये जो चौराहों की और गली कूचों की मोहब्बतें होती हैं वो सबके साथ होती हैं, इन पर एतमाद ना कीजिएगा। कहता ये सच्चा नहीं है। सुलेमान ने ये जुमला सुना, उन दोनों को अपने हाल पे छोड़ा और तारीख ने लिखा कि फबका सुलेमान बुकाअन शदीदा, इतना गिरिया किया कि 40 दिन तक घर से बाहर नहीं निकले। कहने लगे कि ये दावा कहीं मैं अपने खुदा के सामने ना करता हूं, पता नहीं मैं अपने खुदा की मोहब्बत में सादिक हूं या नहीं, या सिर्फ दावा कर रहा हूं। अजीजों ये जो हम दावे करते हैं, ये जो आज तक हम दावे करते हैं अपने आइम्मा के सामने, सैयद शोहदा से क्या कहते हैं ज़ियारत में, कहते हैं काश हम भी होते करबला में, ہم بھی ہو جائیں گے. کسی عالم دین کا واقعہ ہے کہ انہوں نے بڑی آرزو تھی, بڑا گریہ کرتے تھے, ایک دن خواب میں دیکھا کہ میدان کربلا میں موجود ہیں, نماز ظہرین ہو رہی ہے اور وہ سپر بنتے ہیں مولا کے. دشمن کی طرف سے تیر آتا ہے, جیسی تیر چلتا ہے دل میں خوف پیدا ہوتا ہے, تیر نزدیک آتا ہے نیچے بیٹھ جاتے ہیں, تیر جا کے مولا کے بازو میں جا کے پیدا ہوتا ہے, دوسرا تیر آتا ہے پھر بیٹھ جاتے ہیں, ایک دم خواب سے بیدار ہوتے ہیں اور پھر کہتے ہیں یا لیتنی کنت معکم. یہ جو میں روزانہ دعویٰ کیا کرتا تھا اپنے دعوے میں میں سچا نہیں ہوں, اگر میں کربلا میں ہوتا تو مولا کو زخمی کر دیتا, اچھا ہوا میں کربلا میں نہیں تھا, کیونکہ دعویٰ فقط کافی نہیں ہے, دعویٰ کافی نہیں ہے. ہم بھی دعوے دار نہ ہوں عزیزو. یہ جو موضوع ہم نے لیا ہے حسینی زندگی, یہ اسی لیے ہے کہ ہم یہ دیکھیں کہ ہم واقعی حسینی ہیں یا نہیں ہیں. یہ حسینی زندگی ہے کیا؟ اب تک ہم نے مقدمہ بیان کیا, آج سے جو ہم گفتگو کریں گے, کیونکہ اس دور میں جب سید الشہداء نے اپنی حرکت شروع کی دعوے دار بہت سارے تھے, ہم مقصدی ماننے والے ہیں یا مطلبی ماننے والے ہیں, ان دونوں میں بہت فرق ہے. اس دور میں بھی اکثریت مطلبی تھی, مقصدی نہیں تھی. کوفے والوں نے آپ کو دعوت دی, کتنے خطوط؟ 12,000 خطوط, 18,000 خطوط کی تعداد لکھی ہے, یعنی اتنے خطوط تھے کہ مولا بوریوں میں بھر کر لائے تھے. اور ان خطوط میں کیا لکھا تھا؟ مولا آ جائیے, ہمارا کوئی رہبر نہیں ہے, کوئی امام نہیں ہے, آپ آئیے, آپ آگے ہم آپ کے پیچھے, ہم آپ کی نصرت کریں گے. مولا بوری میں بھر کے وہ خطوط لے کر آئے تھے, اور روز عاشور مولا نے وہ خطوط ان لوگوں کے سامنے, نہ صرف یہ عزیزو, حد ہے, ساتھ نہیں دیتا تو, دینا تھا تو گھر میں بیٹھ جاتے. ان میں سے بہت سارے لوگ مد مقابل آ گئے, تلواریں نکال کر مولا کی جان کے در پہ ہو گئے. مولا نے خطاب کیا ہے روز عاشور, جو مولا نے خطبے دیے ان میں نام لیا ہے, اے منذر ابن جارود, اے اشعث ابن قیس, اے حجاج ابن ابجر, کیا تم نے مجھے خط نہیں لکھے تھے؟ یہ شامی نہیں تھے, یہ کوفی تھے, یہ ماننے والے تھے. مولا نام لے رہے ہیں, کیا فلانی, کیا تم نے مجھے خط نہیں لکھے تھے؟ تم نے مجھے بلایا تھا, اب میرا ساتھ نہیں دیتے تو نہ دو, میرے خون کی پیاسے مجھے قتل کرو گے. اس طرح سے دعوے دار موجود تھے. ایک شخص ہے, ہم مطلبی ماننے والے ہیں یا مقصدی ماننے والے ہیں, یہ ہمیں دیکھنا ہوگا. ایک شخص ہے عبداللہ ابن موتی, دیکھیں جائزہ لیں ان معصومین کو, ان ہستیوں کو ہم کیوں چاہتے ہیں, کیوں ان سے محبت کرتے ہیں, اپنے مطلب کے لیے یا ان کے مقصد کے لیے؟ عبداللہ ابن موتی ایک شخص ہے, مولا مکے سے باہر نکل رہے ہیں, مکے سے باہر نکل کے اس کی زمینیں دیکھتا ہے کہ نواس رسول تشریف لا رہے ہیں, مولا تشریف لا رہے ہیں, دعوت دیتا ہے کہ مولا میری زمینوں پر قدم رکھیں تاکہ ان زمینوں میں برکت پیدا ہو. یہ بھی کریم ابن کریم ہے, کسی کا مسئلہ حل ہوتا ہے اس کی وجہ سے چلے گئے زمین پر, اس نے دعوت دی, مہمان بن گئے. باتوں میں اس سے پوچھا کہ تجھے کوئی مشکل تو نہیں ہے؟ مشکل کشا کا بیٹا ہے, جہاں جاتا ہے وہاں مشکل حل کرتا ہے. تجھے کوئی مشکل تو نہیں ہے؟ کہتا ہے مولا خدا نے بہت کچھ دیا ہے, زمینیں میرے پاس بہت ہیں, لیکن ایک مشکل ہے, وہ یہ کہ پانی کی کمی ہے, پانی میرے پاس بہت کم ہے, زمینیں سیراب نہیں ہو پاتی. मौला कहते हैं अच्छा ये बता कुआं कहाँ है, ले जाता है कुएं की तरफ। मौला कहते हैं एक कुजे में पानी लेकर आओ। पानी लेकर आता है मौला, एक घूंट मुंह में लेते हैं और उस कुएं में डाल देते हैं। कुएं का पानी लबालब भर जाता है, अपनी आंखों के सामने ये मौजदा देखता है। बहुत कुछ होता है, मौला आपने मेरा बड़ा काम किया, ये किया किया। मौला जाने लगते हैं, कहते हैं मैं करबला जा रहा हूँ, ये मसला है, आ मेरे साथ। कहते हैं मौला अभी तो पानी आया है। अभी तो मेरी जिंदगी बनी है, अब तो मुझे बहुत कुछ करना है। ये मतलबी मोहब्बत है, मकसद की मोहब्बत नहीं है। कहीं हमारी मोहब्बत भी ऐसे तो नहीं, कोई मुश्किल पड़ती है ये हंसियाँ याद आती हैं, जार जार रोते हैं, याद करते हैं ज़माने के इमाम को, वास्ते देते हैं इन हंसियों का, वास्ता देते हैं पंजीतन का, वास्ता देते हैं सैयद शोहदा को, पुकारते हैं। लेकिन जब इनका वक्त आता है तो घरों में बैठ जाते हैं। बस हमें सोचना होगा, हुसैनी बनना होगा। हुसैनी कैसे बनेंगे? आज से हम इंशाल्लाह 3 दिन कोशिश करेंगे कि कुछ कुल्लियात, कुछ ऐसी बातें जो कि बुनियादी हैं इस हुसैनी जिंदगी की, बुनियाद जो बुनियादें हैं वो आपके सामने कुछ बयान करेंगे जितना मौका होगा। पहली बुनियाद, पहली चीज, खौफ ए खुदा। पहली चीज, ज़हाक इब्ने अब्दुल्लाह मिश्रिकी। देखें मौला को देखेंगे, सिर्फ खौफ ए खुदा, किसी का कोई खौफ नहीं है। इतनी बड़ी फौज यजीद की, ज़हाक आता है कहता है कि यबन रसूलुल्लाह हज़ार हज़ार के गुरु आ रहे हैं, इतनी बड़ी फौज है यजीद की, आप कैसे इनका मुकाबला करेंगे? एक जुमला कहते हैं, हस्बियल्लाह व निअमल वकील, कोई खौफ नहीं, कोई डर नहीं किसी का। अब्दुल्लाह इब्ने जाफर तैयार आपके बहनोई हैं, जनाब ज़ैनब के शौहर, मक्का में आपके साथ हैं, मक्का तक आपके साथ हैं। ज़ाहिर है कि इश्क है सैयद शोहदा से, मोहब्बत है। आप जाते हैं और मक्का के गवर्नर से एक अमाननामा लेते हैं और मक्का का गवर्नर एक अमाननामा देता है कि हुसैन के लिए एक अमाननामा लाते हैं। बहुत खुश होकर आते हैं सैयद शोहदा के पास और पेश करते हैं। मौला शुक्रिया अदा करते हैं, अब्दुल्ला को अपने गले से लगाते हैं, प्यार करते हैं, शुक्रिया अदा करते हैं कि तुमने बड़ी जहमत की। और उसके बाद एक जुमला कहते हैं कि खैरुल अमान अमानुल्लाह, बेहतरीन अमान अल्लाह की अमान है, अल्लाह जिसको अमान देगा वो। मेरा वजीफा है, मुझे जाना है, मैं जाऊंगा। रोज़े आशूर जब सुबह नमूदार होती है और जंग शुरू होने वाली है, आसमान की तरफ सर उठाते हैं और कहते हैं कि अल्लाहुम्मा अंता सिकती फी कुल करबिन, ए खुदा तू मेरी पनाहगाह है हर करब में, वअंता रजाई अला कुल शिद्दत, तू मेरी उम्मीद है हर शिद्दत में। सबसे पहला जुमला रोज़े आशूर जो मौला का नकल हुआ है वो ये है कि खुदा तू मेरी पनाहगाह है। सबसे पहली चीज इस जिंदगी की यह है कि अगर खौफ है तो सिर्फ खुदा का है, इसके अलावा किसी का खौफ नहीं। अजीजो ये इतनी बड़ी हकीकत है हुसैनी जिंदगी का एक ऐसा खासा है कि दुनिया इस मकतब को ख़त्म करने के दर पे रही है लेकिन ख़त्म नहीं कर सकी, सिर्फ इस वजह से आज तक इस नज़रिए और इस मकतब को नुकसान नहीं पहुंचा सके। क्यों? इसलिए कि अल्लाह से वाबस्ता है, खुदा से वाबस्ता है। आज बहुत सारी मुश्किलात आती हैं, मसाइल आते हैं, लोग पूछते हैं हल क्या है। हमारे भी जहन में आते हैं ना कि रोज़ाना आज का ये वाक़या, रोज़ाना होने वाली शहादतें, मिल्लत के अख्तलाफात, मसाइल। कुरान ने एक हल दिया है, लेकिन इस हल को एक और वाक़े से बयान करता हूँ। इस सदी का एक बहुत बड़े मर्जे, बल्कि हमारा सबसे बड़ा लीडर, यानी जिसने इस मकतब को पूरी दुनिया में मनवा दिया, वो है खुमैनी बिन चिकन। ये खुमैनी खुमैनी कैसे बना? बहुत सारी ज़ियारत जामे, यानी अगर ये बना है तो इसी हुसैनी फ़िक्र के ज़रिए से। अभी जवान है, अयामे नौजवानी है, मशहद तशरीफ ले जाते हैं, बहुत बड़े आरिफ हैं, बहुत बड़े आरिफ हैं, नुखोदचिय इस्फहानी, इनकी करामात, इनकी किताबें, करामात की किताबें मौजूद हैं और वो छप भी चुकी हैं फारसी ज़बान में। और कहा ये जाता था, मशहूर ये था और हकीकत भी यही थी कि ये इल्मे कीमिया के माहिर हैं। हमारे बुजुर्ग जानते हैं कि इल्मे कीमिया जब हम कहते हैं तो केमिस्ट्री का एक ख़ास शोबा मुराद है, और वो है वो चीज़ जिससे इंसान सोना बनाने का हुनर सीख ले। तो ये इसके माहिर थे, मशहद में मुकीम है। इमाम खुमैनी मशहद जाते हैं और मशहद जाने के बाद उनको पता है कि मशहद में मौजूद हैं। एक ख्वाहिश पैदा होती है कि ये इल्म अगर मैं भी सीख लूँ तो कोई हर्ज नहीं है। जाते हैं और आए नखुदचिय इस्फहानी से दरख्वास्त करते हैं कि मैं भी चाहता हूँ कि इल्म कीमिया आप मुझे सिखाएं। कहते हैं कि मैं सिखाऊंगा लेकिन एक शर्त है। शर्त क्या है? शर्त यह है कि इस इल्म को उसकी अपनी सही जगह पर इस्तेमाल करोगे, गलत जगह पर इस्तेमाल नहीं करोगे। सादिकों का मानने वाला है, सदाकत से काम लिया, थोड़ी देर सोचा, कहा कि ये वादा, ये काम बहुत मुश्किल है, कि वादा मैं नहीं कर सकता आपसे। आए इस्फहानी को आपकी अदा पसंद आई, कहा कि मैं तुम्हें एक ऐसी चीज सिखाऊं जो इल्मे कीमिया से कहीं बढ़कर है। कहा बिल्कुल, मैं सीखना चाहूंगा आपसे, अगर कोई ऐसी चीज है तो मैं सीखना चाहूंगा। कहा कि हर नमाज के बाद, अजीजों अगर हम ये अपना कोई बहुत बड़ा अमल नहीं है, छोटा सा, हर नमाज के बाद 5 आमाल अंजाम दो। पहला ये कि जैसी नमाज ख़त्म हो दुरूद पढ़ने के बाद आयतल कुर्सी अलीउल अजीम तक, और उसके बाद तस्बीह है जनाबे हजरत जहरा, और उसके बाद तस्बीह पढ़ने के बाद 3 मरतबा सूरह इखलास, कुल हुवल्लाहु अहद, 3 मरतबा। 3 चौथा अमल यह है कि 3 मरतबा दुरूद मोहम्मद व आले मोहम्मद पर, दुरूद पढ़े मोहम्मद पर। और پانچواں اور آخری عمل یہ سورہ طلاق کی دوسری اور تیسری آیت. آیت کیا ہے؟ جو شاہد مثال ہے جس کو میں بیان کرنا چاہ رہا تھا. میں نے سوچا کہ پورا واقعہ بیان کر دوں تو بہت اچھا ہوگا. ہم مسائل و مشکلات میں لوگ پوچھتے ہیں کیا کریں. قرآن نے کہا ہے مَن يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا. تم خدا سے ڈرو تمہارے سامنے راستے کھل جائیں گے. صرف راستے نہیں کھلیں گے, وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, اور وہاں سے تمہیں رزق ملے گا جہاں سے تم نے سوچا بھی نہ ہو. وَمَنْ يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ, جو اللہ پر توکل کرے وہ اس کے لیے کافی ہے. اور اس کے بعد آخر تک یہ دو آیتیں, پانچواں عمل مَنْ يَتَّقِ اللَّهِ, خدا سے ڈرو. یہ مرد واقعی مرد تھا. ایک جملہ میں نے ان کا سنا, مجھے بڑی حیرت ہوئی. یہ خمینی بت شکن, واقعی بت شکن تھا. کہا کہ واللہ تو عمرم از ہیچ کس از ہیچ چیز نہ ہراسیدم, اپنی پوری زندگی میں کسی چیز سے کسی وقت بھی نہیں ڈرا. دیکھیں ابھی یہاں پر میرے ادھر اگر چھپکلی یا کوئی کیڑا آ جائے تو ایک خوف کا احساس ہوگا نا. کہا کہ کسی وقت کسی لمحے کسی چیز سے میں نے خوف نہیں کھایا. تاریخ نے لکھا شاہ کے سپاہی رات آدھی رات کو گھر کے اندر کود گئے. اتنی بڑی بٹالین گھر کے اندر کودے, اور آپ کو آپ نے کہا کہ اتنی اجازت دو کہ میں اپنا امامہ قبر لباس پہن لوں. کہا کہ صحیح ہے جلدی کرو, اپنی شور شرابہ یہ وہ. آپ نے بڑے آرام و سکون سے اس کو پہنا, گاڑی میں بیٹھے, آگے گاڑیاں پیچھے گاڑیاں برابر میں سپاہی بیٹھے ہوئے. ابھی تہران قوم تہران کے راستے میں آپ نے محسوس کیا یہ دونوں سپاہی کہاں پر ہیں. آپ نے ان دونوں کے پیروں پہ ہاتھ رکھا کہ نہیں کیوں کیا ہو گیا کیوں ڈر رہے ہو. مَن یَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا. خوف اس تنہا انسان کا ان کے اوپر بیٹھا ہوا تھا. یہ وہ ذات ہے. انقلاب آیا سب کہنے لگے امریکہ 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 بہت بڑا. اب آج تو شاید کچھ لوگوں کی آوازیں نکلنے بھی لگی ہیں, لیکن اس زمانے میں تو آواز بھی نہیں نکلتی تھی کہ امریکہ. ہم نے پاکستان میں دیکھا, سعودی عرب میں دیکھا کہ شاہ فیصل کو اٹھا کے پاکستان میں بھٹو جیسے کو اس نے کیا کیا. آواز نہیں نکلتی تھی. انقلاب آیا, لوگوں نے مشورے دینے شروع کیے سیاسی لوگوں نے کہ آپ نہ کریں, تھوڑے سے تعلقات تھوڑا ہلکا ہاتھ رکھیں یہ وہ. آپ نے ایک جملہ کہا کہ امریکہ ہیچ غلطی نمی تواند بوکنت, امریکہ ہمارا کچھ بھی نہیں بگاڑ سکتا. تاریخ نے دکھایا کہ آج تک امریکہ اس کا کچھ بھی نہیں بگاڑ سکا. یہ ہے خوف خدا. جنگ احد, جنگ احد سورہ آل عمران کی 175 آیت. جنگ احد آپ جانتے ہیں کہ احد میں کیا ہوا. زبردست دشمن نے حملہ کیا اور 70 مسلمان شہید ہوئے, سینکڑوں زخمی ہوئے. جناب رسالت امام کے دندان مبارک شہید ہوئے. امیر المومنین کے جسم پر 60 زخم آئے. ابھی زخمی حالت میں پڑے کہ ایک خبر لانے والے نے اطلاع دی کہ دشمن دوبارہ سے حملے کی تیاری کر رہا ہے, دوبارہ سے آمادہ ہو رہا ہے. جب صحیح و سالم تھے تو اتنا بڑا نقصان, اب اگر دوبارہ سے حملہ ہو گیا تو کیا. مسلمان خوف کا شکار ہوئے. آیت نازل ہوئے انما ذالکم الشیطان یخوف اولیاءہ. دیکھو یہ شیاطین ہے, یہ شیطان ہے جو اپنے چاہنے والوں کے دلوں میں خوف ڈال رہا ہے. देखो खौफजदा ना होना, वला तखाफूहुम खाफूनी इन कुंतुम मोमिनीन, एक जगह कह रहा है ला तखाफूहुम और दूसरी फिर वाओ के बाद कह रहा है खाफूनी, यानी एक जगह खौफ ना खाओ और एक जगह खौफ खाओ, खौफ ना खाओ इन काफिरों से, खाफूनी खौफ खाओ मुझसे, इन कुंतुम मोमिनीन अगर तुम मोमिन हो। अल्लाह से डरने वाले, आपने देखा हिजबुल्ला जैसी छोटी सी फौज, छोटी सी फौज, दुनिया पूरी दुनिया का मीडिया उस तरफ लगा दिया गया कि जनाब बस अब देखना इनका हशर देखना, इतने अरसे से समझा रहे थे, पूरे दुनिया ने शोर शुरू कर दिया कि देखो अब इन इन लोगों का हशर क्या होता है। तीसरे दिन सैयद हसन, मैंने वो तकरीर सुनी, उसने आके कहा कि तुमने गलती की है, तुमने जंग उन लोगों पर मुसल्लत की है जो मोहम्मद के मानने वाले हैं, जो अली के चाहने वाले हैं, जो फातिमा जहरा के शहदाई हैं, जो हसन और हुसैन पर फिदा होने वाले हैं। सबसे पहली तकरीर आके उसने कहा तुमको हम बताएंगे, तारीखी सबक देंगे तुमने। 33 दिन में दुनिया ने देखा उनका क्या हशर हुआ। अजीजों बहुत सारे वाकयात हैं, अभी मैं यहाँ नकल करना शुरू करूँ, इसी खुदा मदद करता है। कम मिन फितिन खलीलतिन गलबत फितन कसीरतन बेज़िल्लाह, कुरान की आयत है, बहुत से छोटे छोटे गुरोह ऐसे हैं कि जिनको हमने गलबा दिया है बड़े बड़े गुरोहों पर बेज़िल्लाह। खुदा आज भी मदद करता है, खुदा अगर हमारे साथ हो दुनिया कुछ भी नहीं बिगाड़ सकती, लेकिन ये उस वक्त होगा जब हम सिर्फ खौफ खुदा रखेंगे और किसी से नहीं डरेंगे, खुदा के साथ होंगे तो खुदा हमारे साथ होगा। कम मिन फितिन खलीलतिन गलबत फितन कसीरतन बेज़निल्लाह, हर चीज इस हुसैनी फिक्र की बुनियाद है खौफ खुदा। कोई हमें शिकस्त नहीं दे सकता, मार देगा, करबला क्या है, सरासर मौत है, सरासर मौत है, लेकिन क्या शिकस्त दे दी, शिकस्त दे दी। मौला इमाम जलालुद्दीन अलैहि सलातो वस्सलाम से शाम में किसी ने सवाल किया कि कौन जीता, आपने कहा कि अभी अजान हो रहे हैं दो, फिर मालूम हो जाएगा कि कौन जीता। अजान शुरू हुई, जैसे कहा अशहदु अन्न मुहम्मद रसूलुल्लाह अल्लाहु अस्सलाम, मौला ने कहा देखो ये नाम बाकी है, ये नाम बाकी है, यजीद ये चाहता था इस नाम को मिटा दे, यजीद ये चाहता था कि हमारे बाबा से बैअत ले ले, बैअत नहीं ले सका। हुसैन ने हक और बातिल के दरमियान लकीर खींच दी। देखो हर मकतब तहरीफ का शिकार हो गया, अगर मौला बैअत कर लेते तो ये मकतब इस्लामी भी तहरीफ का शिकार हो जाता। यजीद जैसा हाकिम था उसकी खुराफात दीन का हिस्सा बन जाती। हुसैन ने कहा नहीं, इस यजीद और यजीदियत का ताल्लुक इस्लाम से नहीं है, अलग कर दिया। फतह हुसैन की हुई, अगर हम जीतते हैं तो भी हमारी फतह होती है और अगर हम शहीद होते हैं तो भी हमारी फतह होती है। इस मकतब में, इस जिंदगी में नाकामी नाम की कोई चीज नहीं है, शिकस्त का तसव्वुर नहीं है, लेकिन ये उस वक्त होगा कि जब हम हर चीज, अजीजों हर चीज को मिन जानिबिल्लाह देखें। हत्ता अभी आप यहां तशरीफ फरमाएं, कराची की सर्दियों में, तारीखी सर्दियों में, ये शदीद सर्दियों के दिन है, बहुत सारे लोग अपने घरों में बंद कमरों में कंबलों के अंदर बैठे हुए, लेकिन आप अपने घरों से उठकर आए हैं यहां पर, अगर मैं ये कहूँ कि आप उठकर आए हैं तो शायद सही ना हो, मैं कहूँ कि मैं यहाँ आया हूँ और आपसे खिताब कर रहा हूँ तो शायद सही ना हो, मैं कहूँ कि कोई मुझे लाया है, आपका कोई अमल है जिससे आपको तौफीक मिली है कि आप इस फर्श अज़ा पर आकर बैठे, अय्यूब, इस पर एक वाकया बयान कर दूं, अय्यूब, हजरत अय्यूब, जब अय्यूब का नाम आता है तो क्या नाम आता है, सब्र, सब्र अय्यूब, कोई बहुत ज्यादा मुसीबत का शिकार हो के हैं, सब्र अय्यूब, अय्यूब और सब्र दोनों साथ साथ हैं। अय्यूब के साथ क्या हुआ, हजरत अय्यूब मालदार थे, माल ले लिया गया, माल खत्म हो गया, फकीर हो गए, अय्यूब ने सब्र किया, औलाद अहलो अयाल थे, अहलो अयाल मरीज हुए यहां तक के उनका इंतकाल हो गया, अय्यूब ने सब्र किया। अय्यूब मुस्तकिल इम्तहान की मनाजिल से गुजरते रहे, एक वक्त ऐसा आया कि लोगों ने अय्यूब के बारे में बातें शुरू कर दी, इस तरह से हमारे यहां भी होता है और हम भी कभी कभार जब इम्तहान दर इम्तहान आ रहा होता है, एक मोमिन नमाज भी पढ़ रहा है, कुरान भी पढ़ रहा है, सारी चीजें पढ़ रहे और बेचारा रिस्क और रोजी के मामले में परेशान होता है, मुश्किलात आती हैं, तो बहुत सारे लोग सोचना शुरू करते हैं ये कहीं मसला तो नहीं। बाज़ औक़ात गुनाह बाइस बनते हैं और बाज़ औक़ात खुदा का इम्तहान होता है अपने मुकर्रब बंदों के लिए। अय्यूब के साथ भी ऐसा ही माजरा था, जब लोगों ने बातें करना शुरू, अय्यूब के अंदर कोई मसला है, अब अय्यूब की इज्जत पर बात आ गई, अय्यूब ने खुदा से खिताब शुरू किया, ऐ खुदा तूने मेरा माल लिया मैंने सब्र किया, तूने अहल अयाल लिए मैंने सब्र किया, तूने मरीज किया मैंने सब्र किया, इस बोलते रहे, कहा ऐ खुदा अब मुझसे सब्र नहीं होता, अब मेरी इज्जत पर बात आ गई है, परवरदिगार की तरफ से खिताब हुआ, है अय्यूब तुमने सब्र किया या हमने तुम्हें सब्र की तौफीक दी, ये हम आए हैं या खुदा ने तौफीक दी है। हुसैनी फिक्र सैयदुश्शोहदा किसी लम्हे आपको पूरे इस वाक़े में कहीं नजर नहीं आएगा कि खुदा से गाफिल हुए हूं। तारीख कहती है कि मुसीबत पड़ती थी कहते थे रिजन के रिजाक, कोई मुश्किल आती थी कहते थे सब्रन अला मलाइक, कोई शहीद होता था खुदा को पुकारते थे या गयासल मुस्तईसी। सैयदुश्शोहदा की फिक्र की बुनियाद है खुदा, खुदा अगर हम चाहते हैं हुसैनी बने तो खुदा हमारी ज़िंदगी में मरकज और महवर रहना चाहिए, कभी भी खुदा से दूर ना हो। और जाहिर है हमने अपनी पहली मजलिस में बताया था कि अगर खुदा तक पहुंचना चाहते हैं तो हुसैन के ज़रिए से, अहब्बल्ला मन अहब्बा हुसैन, जो हुसैन से मोहब्बत करे अल्लाह उससे मोहब्बत करता है, फिर खुदा तौफीक देता है हुसैनियों को। हुसैन, हुसैन जरिया है खुदा तक पहुंचने का, लेकिन वक्त ख़त्म हुआ, इंशाल्लाह इस के ऊपर मज़ीद बहस है, इस खुदा तरसी की भी कुछ बुनियादें वो क्या हैं इंशाल्लाह कल की गुफ्तगू में करूँगा। लेकिन तारीख ने लिखा कि मौला के ऊपर मुश्किल पड़ती जाती थी اور مولا کے چہرے کی نورانیت بڑھتی جاتی تھی. عجیب بات ہے, وہ دن کے ایک دن میں جوان بوڑھے ہو جائیں, اتنی مصیبت, اتنی مصیبت پڑے. پہلے دن ہم نے آپ کے سامنے تذکرہ کیا کہ مصیبت اگر بڑوں سے دشمنی تھی تو بچوں سے اور معصوموں سے تو کوئی دشمنی نہیں ہونی چاہیے تھی. مولا نے میدان میں جا کر کہا کہ علی اصغر کو لے کے گئے کہ اِلَّمْ تَرْحَمُونِ اِرْحَمُ هَذَا الطِّفْلَ, اگر تم مجھ پر رحم نہیں کرتے تو اس معصوم پر تو رحم کرو. میں کہوں گا یہ کیسے شکی ہیں, چلو تم نے قتل کر دیا, شہید کر دیا, مردوں کو مار دیا, ارے اب عورتوں کو تو چھوڑ دو. یہ ایام اسارت کے ایام ہیں, طولانی اسارت ہے, عجیب عاشق ہے. لوگوں نے کہا کہ اپنے ساتھ نہ لے کے جائیں, کہا کہ میں نے اپنے جد سے سنا ہے ان اللہ شاء ان یراہن سبایا, خدا چاہتا ہے ان کو اسیر ہوتے ہوئے دیکھے. ارے اگر ان کو نہیں لے جاؤں گا تو میرا پیغام کون پہنچائے گا, میری مظلومیت کون بتائے گا, ان کو لے کر آنا ہے. ارے ظالم کی شقاوت کیسے پتا چلے گی کہ اتنے شقی ہیں کہ مرد تو مرد, بچے تو بچے, عورتوں پر بھی رحم نہیں کرتے. ارے سب کو شہید کر دیا, شہید کرنے کے بعد خیموں کی طرف حملہ کیا, اس طرح حملہ کیا کہ بچوں کے منہ پر تھپڑ مارتے ہیں, خواتین کی چادریں چھینتے ہیں, خیموں میں آگ لگاتے ہیں. ارے اسارت شروع ہونے والی ہے. تاریخ یہ لکھتی ہے کہ اسارت کی ابتدا کیسے ہوئی, سب کو حکم دیا گیا کہ اپنی اپنی سواریوں پر سوار ہو جائیں. یہ شہزادیاں کس طرح سوار ہوتی تھیں, آج ان کو سوار کرنے والا کوئی نہیں ہے. بے پالان کے اونٹ کھڑے ہیں اور حکم دیا جا رہا ہے کہ سوار ہو جاؤ. تاریخ یہ کہتی ہے کہ بی بی زینب اپنی بھائی کی لاشے پر آئی اور ایک جملہ کہا کہ بھائی اگر مجھے اختیار دیا جائے کہ میں کربلا کے بن میں رہ جاؤں, اس طرح رہ جاؤں کہ یہاں کے درندے میرے ٹکڑے ٹکڑے کر دیں, تو میں اس بات کو ترجیح دوں گی کہ میں مدینہ جاؤں, میں آپ کے پاس رہنا چاہتی ہوں. لیکن ظالموں نے زبردستی بہن کو بھائی سے جدا کر دیا. ارے یہ اسارت کی صحبتیں زینب کو برداشت کرنی تھی, زینب سوار ہوئی. ارے عجیب ظلم ہے, عجیب ستم ہے کہ وہ کوفہ کے جس میں ان شہزادیوں نے حکومت کی ہے, اس کوفوں میں شہزادیوں کو داخل کیا جا رہا ہے. کوفہ شہر میں شہزادیاں داخل ہوئیں اس حال میں کہ بے مکھنہ و چادر ہیں, جناب ام کلثوم نے ایک مرثیہ پڑھا ہے, تاریخ میں ثبت ہے, یا اہل الکوفہ, اے اہل کوفہ اپنی آنکھوں کو ہم سے پھیر لو, کیا تمہیں خدا اور اس کے رسول سے شرم نہیں آتی کہ ان کے حرم کی طرف نگاہ کر رہے ہو, دیکھو ہمیں بے مکھنہ و چادر یہاں پر لایا جا رہا ہے. اللہ لعنت اللہ علی القوم الظالمین.